नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्ज विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसे गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो कालसुती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.insec.online.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विश्व खाद्य दिवसको बारेमा चर्चा गर्नेछौ। संयुक्त राष्ट्रसंघ, विश्व खाद्य संगठन FAO र विश्व स्वास्थ्य संगठनको संयुक्त आह्वानमा सन् 1981 अक्टोबर 16 तारिखलाई खाद्य दिवसको रूपमा मनाइन्छ। संविधानको धारा 36 खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ। प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ। प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ। उपधारा 1 खाद्य सम्बन्धी हकको कानूनी पक्ष, उपधारा 2 खाद्य वस्तुको अभाव हुन नदिने खाद्य सुरक्षा तथा उपधारा 3 खाद्य सम्प्रभुता सम्बन्धी हकको व्यवस्था गरेर खाद्य सम्बन्धी हकको कानूनी, खाद्य सुरक्षाको प्राविधिक तथा खाद्य सम्प्रभुता जस्तो राजनीतिक पक्ष गरी खाद्य हकको 3 पक्षलाई समेटिएको छ। नेपालमा कृषिको वर्तमान अवस्था हेर्दा सरकारी तथ्याङ्कमा खेती योग्य जमिन 41,21,000 हेक्टर, 27% मध्ये हाल खेती गरिएको जमिन 30,91,000 हेक्टर 18% रहेको, वर्षभरि सिंचाईयुक्त जमिन खेती योग्य जमिनको 40% मात्र रहेको, अहिले पनि कृषि पेसामा संलग्न जनसङ्ख्या 66% रहेको र प्रति घरधुरी जमिन 0.7 हेक्टर रहेको छ। खाद्यान्न बालीहरूमा धान, मकै, कोदो, जौ र फापर रहेका छन् भने खाद्य वस्तुको आयात र निर्यातको अवस्था हेर्दा नेपालबाट बाहिर जाने खाद्यान्नको तुलनामा बाहिरबाट नेपाल भित्रिने खाद्यान्न, तरकारी, फलफूल, जिउँदो पशु, माछा, तेल, चिनी झण्डै 4 गुणा बढिरहेको छ। नेपालमा खाद्य र पोषण सुरक्षाको स्थिति सरकारी तथ्याङ्कमा हेर्दा 75 जिल्लामध्ये 35 जिल्ला खाद्य असुरक्षित जिल्लाहरूका रूपमा रहेका छन् भने 13% जनसङ्ख्या 35 लाख मध्यम देखि अति खाद्य असुरक्षित जनसङ्ख्या रहेको छ। खाद्य गरिबी 24% र न्यूनतम क्यालोरी नपुगेका जनसङ्ख्या 41% रहेको छ। पोषणको अभावमा 36% पुड्कोपना, 27% कम तौल र 10% ख्याउटेपना रहेको छ। कम कृषि उत्पादन र खाद्य असुरक्षाका कारणहरू हेर्दा कृषक परिवारसँग खेतीयोग्य जमिन कम हुनु, कृषि बालीको उत्पादकत्व र उत्पादन कम हुनु, सिंचाइ सुविधा पर्याप्त नहुनु, कृषि उत्पादनका साधनहरूको कम प्रयोग हुनु, बालीमा रोग किराको प्रकोप बढ्नु, खाद्यान्नलाई जडरक्षी बनाउनमा दुरुपयोग गरिनु, चामलको भात मात्रै खाने बानीको विकास हुनु, युवावर्गको कृषि पेसामा कम रुचि हुनु र कृषि मजदुरहरूको अभाव हुनु, पशुपालन व्यवसाय घट्दै जानु, साना कृषकहरूको कृषि कार्यक्रम र सेवाको पहुँच नहुनु, युवा जनशक्तिको निरन्तर विदेश पलायन बढ्दै जानु, खेतीयोग्य जमिन बाँझो रहनु र कृषियोग्य जमिन प्लटिङ भई घरवासमा परिणत हुँदै जानु रहेका छन्। कार्यक्रममा हामी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख प्रशान्त पोखरेलसँगको कुराकानी।
गण्डकी प्रदेशका नेपाल सरकारले निकालेको विगतका तथ्याङ्कहरू हेर्दाखेरि यसका उत्तरी जिल्लाहरू चाहिँ खाद्य असुरक्षित भनेर निकालेको अवस्था हो भनेदेखि चौतिरका जिल्लाहरू चाहिँ कास्याङ, तनहुँ, पूर्वी नवलपरासीलाई चाहिँ यसलाई खाद्य सुरक्षा ठिकै भन्ने खालको तथ्याङ्क।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका सदस्य तथा खाद्य प्रविधि क्याम्पसका प्रमुख हरि खनाल, यसै गरी उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष, गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्य तथा मानवाधिकार निगरानी समूहका पूर्व सदस्य कपिलनाथ कोइराला, मानवाधिकार समूह रूपा गाउँपालिकाका संयोजक हर्क बहादुर खत्री र सदस्य कस्रिन मियासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसे गण्डकी प्रदेश कार्यालयले तनहुँ, कास्की, स्याङ्जा, नवलपुर र पागलुङ जिल्लाको 1-1 गाउँपालिका र नगरपालिकामा मानवाधिकार संरक्षण र सम्वर्धनका लागि राज्यको जवाबदेहिता तथा जनताको सहभागिता वृद्धि कार्यक्रम 5 जिल्लाको 10 स्थानीय तहमा प्रत्यक्ष रूपमा सञ्चालन गरिरहेको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचको वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। जोखिममा परेका समुदाय, महिला, बालबालिका, दलित र अन्य अल्पसंख्यक, पछाडि पारिएका समुदायको सरकारी सेवा तथा सुविधा, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथिको पहुँचका लागि माग दावी गर्न, क्षमता वृद्धि गर्ने र अधिकारहरूको परिपूर्ति गर्न स्थानीय सरकार तथा सम्बन्धित निकाय जवाफदेही बन्ने अपेक्षा गरिएको छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नसुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
यसै सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख प्रशान्त पोखरेलसँगको कुराकानी अब प्रस्तुत गर्दैछौ। पोखरेल सर नमस्ते।
नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ। सर, यो गण्डकी प्रदेशमा खाद्य सुरक्षाको अवस्था कस्तो छ?
गण्डकी प्रदेशका नेपाल सरकारले निकालेको विगतका तथ्याङ्कहरू हेर्दाखेरि उत्तरी जिल्लाहरू खाद्य असुरक्षित भनेर निकालेको अवस्था हो। चौतिरका जिल्लाहरू चाहिँ कास्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीलाई चाहिँ खाद्य सुरक्षा ठिकै भन्ने खालको तथ्याङ्क यसभन्दा अगाडिका वर्षहरूमा हामीले पढिरहेका छौँ।
भनेपछि दुई किसिमको छुट्याउँदाखेरि यो बेलामा चाहिँ कस्तो होला?
कस्तो भन्दाखेरि COVID-19 कारणले गर्दाखेरि कुनै पनि खाद्य वस्तु ओसार पसार वान पाजन कृषकदेखि कन्ज्युमरसम्म आउनै समस्या परिरहेको अवस्थाले गर्दाखेरि यतिखेर चाहिँ हामीले खाद्य सुरक्षाको अवस्था अलिकति नाजुक भएको हो कि।
सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नीति तथा कार्यक्रमहरू के कस्ता छन् हजुर?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हाम्रो सबैभन्दा सर्वोच्च निकाय हो। त्यो अन्तर्गत कार्यालयहरू र डिभिजन कार्यालय तनहुँ लगायत 44 ठाउँमा छौँ। भनेदेखि हामीहरूले चाहिँ स्पेसली खाद्य सुरक्षाको सम्बन्धमा जुन किसानहरूले उत्पादन गराउँछ नि धान, मकै, अन्न, केडागुडी, फलफुलहरू, त्यसको चाहिँ प्रशोधन गरेर प्याक गर्ने खाद्य वस्तु बनाउने जसको आयु लामो हुन्छ त्यो काम गर्छ एकातिर। दोस्रोतिर त्यही उद्योगीहरूले चाहिँ गुणस्तरीय बनाए कि बनाएनन् भन्ने नियमन गर्छ। कुनै त्रुटि गरेमा त्यो लापरवाही गरेको खण्डमा कारवाही गर्छ। हाम्रो यो विभाग लगायत कार्यालय र डिभिजन कार्यालयहरूले चाहिँ खाद्य स्वच्छता कायम गर्नको लागि खटिरहेको एकदमै राम्रोसँग काम गरिरहेको अवस्था छ।
विशेष केही त्यस्ता अवस्थाहरूमा भनौँ चाडपर्वको बेला, चाडपर्व आइरहेकोले बजार अनुगमन के कसरी भइरहेको छ?
हामीले हप्ताको दुई पटक चाहिँ रेगुलर अनुगमन गर्ने, तनहुँको डिभिजन कार्यालयले बजारमा गएर अनुगमन गरिरहेको अवस्था छ। अहिले चाडपर्वलाई लक्षित गरेर स्थानीय निकाय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम गरिरहेका छौँ। र मलाई चाहिँ काशी बागलुङबाट पनि त्यस्तै समाचार प्राप्त भएको छ, उहाँहरूले पनि निकै स्फूर्तिका साथ काम गरिराख्नु भएको छ। गुणस्तर कम भएका चामलहरू नष्ट गरेको भन्ने समाचार आइरहेको छ। हामीले पनि त्यसरी नै काम गरिरहेका छौँ। हामीले जनतालाई सुसूचित गराउने, अहिले COVID-19 बेला खाद्य स्वच्छतामा समस्या आउन सक्ने, COVID-19 बिरामीले चाहिँ खाद्य वस्तु पकाउने चलाउने गरेमा चाहिँ त्यसबाट पनि सर्न सक्ने कुरालाई मध्यनजर गर्दै हामीले उद्योगहरू, रेस्टुरेन्टहरू, जो खाद्य वस्तु प्रसार प्रसार गर्नेहरूलाई चाहिँ खाद्य स्वच्छता, व्यक्तिगत सफाई, खाद्य स्वच्छता, त्यस्ता कुराहरूलाई ध्यानमा राखेरै काम गर्नुहोस् भन्ने खालको हामीले मेसेज दिइरहेका छौँ। त्यसै पनि पत्र पत्रिकाहरूबाट बचाइरहेको अवस्था छ।
प्याकेजिङमा समस्या भएको, लेबलिङमा समस्या भएको र अखाद्य वस्तुलाई पनि खाद्य वस्तु सरह बेचबिखन गरेकाहरूलाई के कस्तो कारवाही हुन्छ? हामीले पोखरामै पनि देख्यौँ वा पोखरा बाहिर गण्डकी प्रदेश बाहिर पनि त्यो चामल पकाएपछि एकछिनपछि त्यसलाई डल्लो बनाउँदाखेरि भुइँमा पछाड्दाखेरि उफ्रिने खालको बन्दो रहेछ, त्यस्तो किसिमको पनि छ है भन्ने बेला बेलामा सूचना आउँछन्। यस सम्बन्धमा चाहिँ चासो कतिको छ?
सरले भन्नुभएको प्रश्नमा चाहिँ दुईटा क्वेसन छन्। पहिलो प्रश्न लेबल सम्बन्धमा, लेबल चाहिँ पूर्ण रूपले लेबल नलेख्ने, कुन सामग्रीहरू मिसाएर बनाएको सम्बन्धी उल्लेख नगर्दाखेरि खाद्य ऐन 2023 पाउँदैन, 10,000 रुपियाँमा जरिवाना हुन सक्छ भन्ने हजुरले भने त्यो प्लास्टिकको चामल आयो अनि चाहिँ गहुँ पनि प्लास्टिकको आयो, पखाल्दाखेरि डल्लो आयो भन्ने कुराहरू भ्रामक समाचारहरू हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका कार्यालयहरूबाट विभिन्न सूचना जारी गरेको छ जनहितको सन्देशको लागि। जस्तो चामलमा चाहिँ प्लास्टिकको जस्तो भनौँ, चामलमा पकाइसकेपछि चामल डल्लो पर्ने एउटा क्षमता इनहेरेन्ट प्रपर्टी भन्छ, त्यसैमा पहिलादेखि नै आउने क्षमता हो। र चामल चाहिँ पकाइसकेपछि सेलाएपछि सारो भन्छ, त्यही भएर त्यो बल्ब बनाएको सारो पनि हुन्छ। तर हामीले विभिन्न, हाम्रो विभागले विभिन्न समयमा गरेको अध्ययन अनुसन्धानबाट चाहिँ यो प्रमाणित भएको छ कि नेपालमा हालसम्म प्लास्टिकको चामल फेला पारेको अवस्था चाहिँ हामीले पाएका छैनौँ सर।
बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालो बजारी गर्ने, अखाद्य वस्तु बिक्री वितरण तथा उत्पादन गर्नेका लागि यो अलिकति सरले अघि पनि भन्नुभयो सजायको र कडी कडाउको निगरानीको अवस्था चाहिँ प्रदेशमा सुधारमुख छ वा के छ?
पक्कै पनि हाम्रो चाहिँ 2075 सालदेखि यो खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरू यो गण्डकी प्रदेशमा तनहुँमा, पोखरामा र बागलुङमा स्थापना भएपछि बजारमा हुने नियमित अनुगमनको कुराहरू बढेर गएको छ। नमुना संक्रमण परीक्षणका कुराहरू बढेर गएका छन्। मुद्दा मामिला परेका छन् उद्योगहरूलाई, त्यसले गर्दाखेरि चाहिँ हामी के भन्छौँ भन्दाखेरि पहिलाको भन्दाखेरि अहिले सुधार भएको छ, जनताहरू सुसूचित भएका छन्, उनीहरू अहिले जागरूक भएका छन्, वास्तवमा सचेत भएको केही हदसम्म है र हामीले आफ्नो तर्फबाट खाद्य सुरक्षाको लागि खाद्य स्वच्छता अनिवार्य छ भन्ने हिसाबले चाहिँ हामीले त्यसरी मेसेज दिँदै आएका छौँ। कुनै पनि खाद्य वस्तुको उत्पादन बिक्री वितरण सञ्चय प्रशोधन आयात निर्यातकर्ताहरूलाई मेरो के आग्रह छ भन्दाखेरि लेबलहरू हेरेर राम्रोसँग लेबल लगाएर विधिवत दर्ता गरेर घरेलु कार्यालयमा खाद्य प्रविधिबाट चाहिँ खाद्य अनुज्ञापत्र लिएर उत्पादन गर्नुहोस् नै। तपाईँहरूलाई समस्या छ भने खाद्य प्रविधि तथा गुणा नियन्त्रण डिभिजन कार्यालय तनहुँ पोखरा बागलुङमा सम्पर्क गर्न यो गण्डकी प्रदेश सम्पूर्ण उद्यमीहरूलाई म अनुरोध गर्छु। साथै खाद्य श्रृङ्खलामा उत्पादनदेखि हाम्रो थालीसम्म आउने सम्पूर्ण चरणमा जो संलग्न हुनुहुन्छ उहाँहरूलाई हाम्रो व्यक्तिगत स्वच्छता र असल उत्पादन अभ्यास, असल कृषि अभ्यास अवलम्बन गरेर काम गरेदेखि चाहिँ COVID-19 को समस्या हुँदैन र अहिले खाद्य समस्या झन् बढेर जान सक्ने अवस्था जुन आएको छ।
हाम्रो चाडपर्वहरू बडा दशैँदेखि लहरै आउँदैछन्, यो बेलामा क्रेता विक्रेता हाम्रा आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई के भन्नुहुन्छ?
सम्पूर्णलाई म विजयदशमीको शुभकामना दिन चाहन्छु, तिहारको पनि छठको पनि, र तपाईँहरूलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भन्दाखेरि रङ्गी बिरङ्गी खानेकुराहरूमा चाहिँ विश्वास नगर्नुहोस्, त्यसले चाहिँ हानि गर्न सक्छ। लेबल हेरेर मात्र किन्नुहोस्, तपाईँहरू चाहिँ ठगीमा पर्न सक्नुहुन्छ। बाटोमा बिक्रीमा राखेका सामग्रीहरू किनेर खाँदाखेरि कमसोल सामान आउने हुँदाखेरि प्याक गरिएका खाद्य वस्तुहरूलाई रोज नसोधी किन्नै परेमा पनि हामी आफै सचेत भयौँ भने खाद्यबाट हुने समस्याहरू रोगहरूबाट हामी चाहिँ आफै छुटकारा पाउँछौँ। सम्पूर्णलाई सचेत हुनको लागि आग्रह गर्छु।
कार्यक्रममा यो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद बोल्ने समय दिनुभयो, थ्याङ्क यू भेरी मच।
नमस्ते। उहाँ हुनुहुन्थ्यो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख प्रशान्त पोखरेलज्यू। अब मानव अधिकार समाचार। COVID-19 को संक्रमणको जोखिमको कारण तनहुँको भानु नगरपालिकाका वडाहरूमा दिइँदै आएको स्वास्थ्य सेवा प्रभावित हुँदा सेवाग्राहीलाई समस्या भएको छ। नगरपालिकामा यसअघि प्रत्येक 3 महिनामा हुँदै आएको सुगर, मधुमेह र प्रेसर, उच्च रक्तचापको परीक्षण हाल रोकिएको छ, जसको कारण मधुमेह र रक्तचापका बिरामीलाई नियमित औषधि सेवनका लागि समस्या परेको छ। भानु नगरपालिका छ कि रुक्मणी खनालले प्रत्येक 3 महिनामा वडा स्तरमा हुने परीक्षण रोकिँदा मधुमेह र रक्तचापका बिरामी औषधि निरन्तर दिन नसकिएको बताउनुभयो। विशेष गरी ज्येष्ठ नागरिकहरू नियमित परीक्षण र औषधि सेवन गर्न नपाउँदा समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो। कोविडकै त्रासको कारण स्वास्थ्य संस्थामा परीक्षण गर्न गए पनि स्वास्थ्य कर्मीले नजिकै आएर परीक्षण गर्न डराउने गरेको उहाँको भनाइ छ। यिनसै गण्डकी प्रदेश कार्यालयको आयोजनामा स्याङ्जाको पुतली बजार नगरपालिकामा असोज 29 गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्ध सरकारवालाहरूको उपस्थिति रहेको थियो। शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको पहुँचबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। सरकारवालाहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने कुरामा सहमति प्रकट गरेका थिए। अब प्रस्तुत छ उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष गण्डकी प्रदेश बजार अनुगमन समिति सदस्य तथा मानवाधिकार समूहका पूर्व सदस्य कपिलनाथ कोइराला, खाद्य प्रविधि क्याम्पस प्रमुख हरि खनाल, मानवाधिकार समूह रूपा गाउँपालिकाका संयोजक हर्कबहादुर खत्री र सदस्य कसरिन मियासँग गरिएको कुराकानी। कोइरालाजी नमस्ते। यहाँलाई कार्यक्रममा स्वागत छ। के कस्ता कामहरू खाद्य अधिकारको विषयमा गरिएको छ सर? समष्टिमा यो बजार अनुगमन गर्दाखेरि बजारको मूल्याङ्कन चाहिँ कस्तो छ यो प्रतिफल प्रतिशतको आधारमा?
बजारमा कस्तो छ भनेको एउटा व्यवसायहरू छन् जो एकदमै गुणवत्ता बनाएर काम गर्ने र आफ्नो व्यक्तिसँगलाई देखाउने बजारले काम गर्ने व्यवसायहरू छन् भने अर्को पनि व्यवसायहरू पनि एउटा छिमललाई छोप्ने झेललाई छोप्ने कमाइहाल्ने र त्यसरी गर्ने विचार छैन। अहिले चाहिँ दुवै तरिकाले चाहिँ व्यवसाय नगर्ने गरेको बेलामा चाहिँ आम्दानी चाहिँ भइहाल्यो भन्ने प्रकारको बढी झुलियो लिने खाद्य हिसाब गर्ने लगायतका दुईवटा ट्रेन्डहरू छन् होइन। राम्रो व्यवसायहरूले चाहिँ एजेन्टहरूलाई आकर्षित गर्न विभिन्न प्रकारका स्किमहरू दिन्छन्।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष गण्डकी प्रदेश बजार अनुगमन समितिका सदस्य कपिलनाथ कोइरालाज्यू। अब कार्यक्रममा हामीसँग खाद्य प्रविधि क्याम्पस प्रमुख तथा उपभोक्ता मञ्च गण्डकी प्रदेशका सदस्य हरि खनालज्यू हुनुहुन्छ। खनाल सर नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ। आम उपभोक्ताहरूको खाद्य अवस्था के कस्तो पाइन्छ सर?
मेरोले खाइरहेको खानपिनको कारणले धेरै कम्प्लिकेटेड अवस्थाहरू ल्याइरहेको अवस्था छ। खानपिनकै कारण मेरो मान्छेमा अहिले जति पनि सामाजिक रोगहरू भनेर सोसियल डिजिज भनेर पनि भन्दा त्यही रोगहरूले चाहिँ अहिले जति पनि मार्केटमा भएका फुलहरू छन् स्वास्थ्य फुल खाइरहेछौँ भनेर पोषण तत्त्वहरू भन्छ त्यस्तो कुराहरूको कमी नै छ। बाहिर देख्दा आकस्मकमा देखिने तर भित्र खाँदाखेरि होलो अथवा जङ्क फुड खालको फुलहरू मात्रै देखिएको छ। त्यसले गर्दा अलिकति मिलाएर नखाने अबको जेनेरेसनले हो भने अबको अवस्था झन् दिन प्रतिदिन एकदमै भयावह हुने जस्तो देखिन्छ।
उत्पादन यस्तै खालको भएर आउने हो भने त यस्तै नै रहने भयो, यसमा पनि निगरानी आफूले सोच विचार गर्नुपर्ने भयो। तर आफै अलिकति हेर विचार गर्दाखेरि आफैले आफैलाई चाहिँ कसरी यो कन्ट्रोलमा राख्ने?
यो कुराहरू जुन मनसै भयो, यो क्वेसन जुन प्रश्न गर्नुभयो, अब यसमा कस्तो छ भने हामीहरूकैमा भएकै फुडहरू खाद्यान्नहरू जति पनि कच्चा पदार्थहरू छ ती चिजहरू सबै फुड कुनै न कुनै न्युट्रिएन्टहरू भएको कुनै चिज तत्त्वहरू चाहिँ राम्रो तत्त्वहरू छ तर तिनै तत्त्वहरूमा पनि कुन फुड चाहिँ हामीले कसरी खाँदैछौँ, कति खाँदैछौँ, कति मिलाएर खाँदैछौँ भन्ने कुराहरूमा त हामी अनभिज्ञ जस्तै छौँ। तर हुन त अहिलेको जेनेरेसन अब पढाइमा अब बुझेको कुराहरूमा त आफूलाई हिमाइती नै खान्छ ठान्न चाहिँ, तर पनि अवस्था जुन खाद्य उपभोग गर्ने कुराहरूमा हामी अझै पछाडि नै छौँ। हामीहरू चाहिँ हुन त कति पर्सेन्ट मान्छेहरू चाहिँ बेलुकाको खाना नआइसकेको अवस्था पनि छ, खानाको अभावको कुराहरूले उनीहरूको लागि भन्दा पनि के खाने भन्ने कुराहरू चाहिँ छ। र पनि हामी भएको मान्छेहरूले किन सरप्लस खानेकुराहरू छ त्यसलाई मिलाएर खान नसकेको अवस्थामा कुनै न कुनै पोषक तत्त्वको कमीले दीर्घ रोगहरू अहिलेकै छ। खानेकुराहरू खाइरहेछौँ, नुन खानामा दाल भात तरकारी जुन खाने चलन थियो त्यसमा अहिले अचारहरू अथवा अरू पनि तरकारीहरूको भेराइटीहरू थपिएको जान्छ, नुनको कन्जम्सनहरू पनि बढी भइरहेको छ। त्यसले गर्दा मान्छेलाई यो हाइपरटेन्सनदेखि लिएर यो ब्लड प्रेसर रिलेटेड रिलेटेड रोगहरू लागिरहेको छ, जुन डायबिटिसको कुराहरू छ त्यसमा पनि फुड चाहिँ डाइरेक्ट प्रत्यक्ष जोडिराखेको छ। हामीहरूले फुडबाट नै त्यसलाई कन्ट्रोल गर्न सक्छौँ। यो मिलाएर खान सकेको अवस्थामा यी जुन बिगर रोगहरू जस्तो त्यस्तो रोगहरू जुन सामाजिक रोगहरू छ त्यसमा चाहिँ पक्कै नै कमी चाहिँ आउँदैन
सर। भनेपछि सर हामीले खानालाई चाहिँ मात्रा मिलाएर भन्छन् नि होइन, मात्रा मिलाएर खाने एकैपटक
खाने टाइममा कुन कति खाने कुराहरू खाने, बाजे पुर्खाहरूले खाइरहेको फुडहरूमा ती फुडहरू ब्यालेन्स थियो, उनीहरूले माछा मासुहरूको उनीहरूको चाहिँ अब हप्तामा एकचोटि हुन्थ्यो अथवा पन्ध्र दिनमा हुन्थ्यो एक महिनामा हुन्थ्यो उनीहरूको आफ्नो परिस्थिति अनुसार हुन्थ्यो। दाल भात तरकारीहरू जुन खाने चलन थियो त्यसले गर्दाखेरि कार्बोहाइड्रेटको रूपमा प्रोटिनको रूपमा दालहरूबाट प्रोटिन पाउनेहरू कुरा थियो, तरकारीहरूबाट जुन मिनरल्स भाइटामिन्सहरू पाउने कुराहरू थियो। अहिलेको जेनेरेसन हेऱ्यो भने मेरोकै घरमा हेऱ्यो भने पनि कुनै बच्चाले म यो तरकारी खान्न पनि राखेको हुन्छ चाहिँ अब अहिले एकदम मिनरल्सको राम्रो सोर्सको रूपमा पाउने जुन मर्कलो अथवा गाभा भन्छ नि मिनरल्सको राम्रो सोर्स छ। अहिलेको घरमा हामीहरूकै बजारकै घरहरूमा हेऱ्यो भने धेरै बच्चाहरूले चाहिँ त्यसलाई एडप्ट गरिराखेको देखिँदैन, बाबाआमाले पनि त्यसलाई अब बच्चाहरूले खान्न भनिसकेपछि त्यसलाई प्रेसर गर्न सकिरहेको छैन। त्यस कारणले उनीहरूले चाहिँ गुजे चिज अथवा कुनै चाउचो खाएर पनि अब भात नआएको चाउचो खाएर बस्दिने, यदि कन्ट्रोल प्यारेन्ट्सहरूको लेभलबाट बाहिर गइसकेको बच्चाहरूमा त अझै झन् अप्ठ्यारो अवस्था चाहिँ देखिँदैछ सर स्वास्थ्यमा।
उसो भए यो चाडपर्वको बेला के कसो गर्नु पर्ला?
हामीहरूकोमा जुन मासुहरू चाहिँ खाने चलनहरू धेरै छ, गाईको घरमा चाहिँ खसी काटेर नै अब खान्छौँ, अरू टाइममा चाहिँ हामी पन्ध्र दिनमा एक महिनामा एकचोटि खान्छौँ भने पनि यो टाइममा चाहिँ तिन दिन चार दिन पाँच दिन एक हप्तासम्म मासु खाने चलनहरू छ। त्यसले गर्दाखेरि मासु भात खाने जुन चलन छ त्यसबाट कार्बोहाइड्रेट र प्रोटिन चाहिँ हामीले पायौँ, जति धेरै प्रोटिन कार्बोहाइड्रेट भयो त्यति नै बढीमा हामीहरूको लागि चाहिँ जति काम चाहिँ कम गर्ने, यो सिजनमा चाडपर्व छ भने काम कम गर्ने खानेकुराहरू चाहिँ बढी न्युट्रिसियस हुने बढी क्यालोरीकै खानेकुराहरू बढी खाने, त्यसले गर्दा इनर्जी कन्जम्सन बढी यसको एक्सपेन्डिचर कम भइसकेपछि मान्छेहरू मोटाउने समस्याहरू एउटा छ। र हेरले खाइरहेको जुन प्रोटिनको कुरा गरेँ मैले, अब कति ठाउँहरूमा चाहिँ त अरू टाइममा चाहिँ अब ढिँडो मकै जस्तो खाने कुराहरू खानेहरू पनि चाडबाडको बेलामा चाहिँ भात अथवा चामलकै परिकार खानुपर्ने भातै खानुपर्ने अवस्थाले गर्दाखेरि कार्बोहाइड्रेटको लागि हामीले इनफ कार्बोहाइड्रेट पायौँ, प्रोटिनको रूपमा पनि मासु खायो भने पायौँ, तर यसको यो टाइममा मिनरल्स भाइटामिन्सहरूको डिफिसिट हुन्छ। त्यस कारणले अब माछा मासु सँगसँगै हामीहरूको सागसब्जीहरू फलफुलहरू पनि मेक्सिमम खानको लागि चाहिँ म चाहिँ अनुरोध गर्छु सर्वसाधारणहरूमा, ताकि यसबाट हुने जुन जो रोगहरू जस्तो फाइबरहरू नभएको अवस्थामा हामीलाई डिफ्रेन्ट रोगहरू जस्तो कन्सेप्सनहरू भन्छ कन्सिपेसनहरू बिग्रिँदै गइसकेपछि मानिसहरूलाई चाहिँ अहिले यो फिकल डिस्चार्ज डिस्चार्ज राम्रोसँग नहुने त्यसले ल्याउने अरू अन्य रोगहरू पनि छ। अब त्यस्तो रोगहरूबाट बस्नको लागि पनि हामीहरूले खाइरहेको अहिले जुन फुड छ त्यसमा चाहिँ हरियो सागसब्जीहरू चाहिँ बढी नै खानलाई चाहिँ म अनुरोध गर्छु। आम उपभोक्ताले पनि आफूले किन्ने कुराहरू जुन जति पनि खाद्य पदार्थहरू दिन्छ त्यसलाई राम्रोसँग किनेर हेरेर मात्रै किन्नलाई अनुरोध गर्दछु, र व्यापारीहरूले पनि आफ्नो सटिन लाभको लागि मात्र विषाक्त पदार्थहरू नखुवाइदिनुहोस् भनेर म बिक्री वितरण गर्ने व्यापारीहरूको लागि पनि अनुरोध गर्न चाहन्छु।
खनाल सर महत्त्वपूर्ण कुराकानी गरिदिनु भयो इन्सेक रेडियो शिक्षा कार्यक्रमका लागि, तपाईँलाई धेरै धेरै धन्यवाद। हुनुहुन्थ्यो खाद्य प्रविधि क्याम्पस प्रमुख तथा उपभोक्ता मञ्च गण्डकी प्रदेशका सदस्य हरि खनालज्यू। हामीसँग कार्यक्रमका लागि मानवाधिकार समूह रूपा गाउँपालिकाका संयोजक हर्कबहादुर खत्रीजी हुनुहुन्छ। खत्री सर नमस्ते। यहाँलाई इन्सेक रेडियो शिक्षा कार्यक्रममा स्वागत छ। मानवाधिकार समूहमा रहेर खाद्य अधिकारको विषयमा तपाईँहरूले के कसरी काम गरिरहनु भएको छ सर?
रूपा गाउँपालिका अन्तर्गत सातवटा वडा छ, यसमा हाम्रा समय सबैजना सबै वडाको हुनुहुन्छ प्रतिनिधित्व गर्ने गरेर हामीले खाद्यको बारेमा पन्ध्र पन्ध्र दिनमा अनुगमन गर्ने जुन वडाको सदस्यहरू हुनुहुन्छ त्यही ठाउँमा गएर खाद्यहरू जहाँ पसलमा बिक्री गर्नुहुन्छ उहाँहरूको त्यो खाद्यहरू छ तिनीहरू मुख्य कुरा चाहिँ यो आलु र प्याज चाहिँ कुहिएको छुट्याउन लाउने र उनीहरू पसलहरूले चाहिने हामी यति भयो भनेर ल्याएको ठाउँमा फिर्ता गर्ने र चामलहरू पनि नराम्रोलाई हामीले फिर्ता गर्ने यो तरिकाबाट अनुगमन गरेर हामीले बेला बेलामा यो कार्य गर्दै आएका छौँ।
अब खाद्य समस्या कस्तो छ, यो कोभिड उन्नाइसले गाउँपालिकामा खाद्यको क्षेत्रमा कस्तो असर पारेको छ?
कोरोनाको टाइममा पहिला चाहिँ अलि महँगी हुन्छ भनेर अलि हवा फिजायो, उपभोक्ताहरूले अलि खाद्य बनाएर किन्न थाले, त्यो बेलामा गरी भने पनि किन्न थाले, कतिपय खाने कुरा बुझ्ने जनताहरूले उपभोक्ताहरूले कुरा बुझेपछि यो त खाद्य रोकिँदैन, ठाउँ ठाउँमा दैनिक उपभोग्य वस्तुहरू आइरहेको हुनाले जम्मा गरेर स्टोर गर्न पर्दैन भन्ने भएपछि अलिकति अहिले भोलो भयो, म पनि ठिक तरिकामा हुँदै आयो, प्याजमा बेपत्ता
त्यस बाहेक अहिले हामीले खान पाएनौ, हामीलाई खाद्य समस्या भयो भन्ने कुराहरू छैन उसो भए?
उहाँको भएको कुरा त कदा कदा सुनिएको छ हजुर, तर खाद्य छैन, हामी किन्न पाएनौँ, खरिद गर्न पाएनौँ, उपभोग गर्न पाएनौँ भन्ने कुरामा चाहिँ त्यस्तो जनगुनासो आएको।
यो गाउँपालिकासँग कस्तो समन्वय प्रयास भइरहेको छ?
गाउँपालिकासँग हाम्रो राम्रो सम्पर्क छ, दैनिक जस्तो सम्पर्क हुन्छ। यो खाद्यको बारेमा उहाँहरूले राम्रोसँग लिनु भएको छ, कोरोना लागेला जो लकडाउन भएको थियो त्यतिखेर पनि कार्यालयकै गाडीले भन्छ ल्याएर खाँदा
हुनुहुन्थ्यो मानवाधिकार समूह रूप गाउँपालिकाका संयोजक हर्क बहादुर खत्रीज्यू। कसरन मियाज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर नमस्कार सर।
मानवाधिकार समूहमा रहेर खाद्य अधिकारको विषयमा कुराकानीहरू गर्नुहुन्छ होला, के कस्ता कामहरू गरिरहनु भएको छ?
अब हामीले स्वास्थ्य सम्बन्धी काम गरिराखेका छौँ के अरे,
हजुर,
यहाँ विद्यार्थीहरूलाई बेला बेलामा तालिम पनि गराएर उनीहरूको भावना बुझेर के कस्तो छ विद्यालयको शिक्षाको अवस्था, अब व्यवस्थापन समितिको अध्यक्ष सबैसँग कुराकानी गरिराख्छौँ। शिक्षा स्वास्थ्य सम्बन्धी धेरै परिवर्तनै गरिराखेका छौँ कि हामीले अहिले। पहिला विद्यार्थीहरूले जङ्क फुडहरू खान्थे भने अहिले जङ्क फुडहरू हटाएका छौँ। विद्यार्थीहरूलाई कि घरबाटै खाजाहरू बनाएर ल्याइदिने, कि फेरि स्कुलमै क्यान्टिन खोल्न लगाएर 10 रुपियाँ 20 रुपियाँको खानेकुराहरू उनीहरूलाई मिलाएर दिने कुराहरू गरिराखेका छौँ। अहिले धेरै विद्यार्थीले घरबाट खाजा बोकेर आउँछन् कि अहिले।
COVID-19 गाउँपालिकामा खाद्यको क्षेत्रमा कस्तो असर पारेको देखिन्छ?
खाद्य सामग्रीहरू पनि आएको हो यो रातको लागि, अनि गाउँपालिकामा यो PCR टेस्ट पनि गराएको हो के गाउँपालिकाबाट नै, आजसम्म अब स्थानीय सरकारले राम्रै व्यवस्था गरेछ।
आफ्नो तर्फबाट तपाईँले चाहिँ कस्तो भूमिका निर्वाह गर्नुभयो?
सामान लिन जान पनि पाइएन, यता उता बच्चाहरूको लागि पनि अलिकति समस्यै भयो। अब अलिकति लकडाउनले यो COVID-19 असरै पुर्याएको छ।
यसबाट बच्नका लागि यसो गरम उसो गरम भनेर सरसल्लाह गर्ने, यस्तो सचेतनाका कुराहरू गर्ने त गर्नुभयो होला?
गरिराखेको छ। अब मास्कको लागि अब कुनै हाम्रो सानोतिनो कार्यक्रमहरू कुनै भए पनि अब मास्क लाएर अनि त्यहाँपछि सामाजिक दूरी कायम गरेर बस्ने।
हस् कसरन मियाज्यू, मानव अधिकार समूहका सदस्य तपाईँ, यो कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हजुर हस् नमस्कार।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार समूहका सदस्य कसरन मियाज्यू। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।